الله الرحمن الرحيم حضرت شاہ رحمت اللہ علیہ دین کے معاملے میں یہ بات ارشاد فرما رہے ہیں کہ ہر کام جو شریعت کا ہے اس میں عقل کے اور شعور کے اعتبار سے کچھ نہ کچھ حکمتیں ہیں اور یہ نہیں ہوا کرتا کہ شریعت اسی کام کا حکم دے اور اس میں حکمت نہ ہو. ایک بات تو یہ ہے جو اپنی جگہ پہ حقیقت ہے کہ اللہ نے کسی ایسی کام یا بات کا حکم نہیں دیا جس میں اس کے پسے کچھ کوئی حکمت اور حقیقت کا فرمانا ہو. اور اس سے ملتی جلتی ایک بات یہ ہے کہ آدمی کہے کہ جب تک مجھے یہ حکمت سمجھ میں نہ آئے میں کام ہی نہیں کروں گا, یہ بات درست نہیں. کیونکہ بہت سی حکمتیں ایسی ہوتی ہیں جو انسان کو تجربے سے سمجھ میں آتی ہیں, بہت سی چیزیں ایسی ہوتی ہیں جو عمر کے بڑھنے کے ساتھ سمجھ میں آتی ہیں. تو یہ نہیں ہو سکتا کہ فائدہ کلیہ یہ بنا دیا جائے کہ جب تک مجھے اس بات کی حکمت سمجھ میں نہ آئے میں کام نہیں کر سکتا. اور شریعت نے معاملے کو بینگ بینگ رکھا ہے, درمیان میں رکھا ہے. جو لوگ کام کرتے ہیں عمل کرتے ہیں ان کو بھی اختیار دیا ہے, اور اللہ تعالیٰ نے اور رسول صلی اللہ علیہ وسلم نے شریعت نے اپنے پاس بھی اختیار رکھا ہے. معاملہ درمیان کا ہے. انسانوں کو, امتیوں کو, مسلمان کو, ہر فرد کو, عورت اور مرد کو یہ حق حاصل ہے کہ وہ اس بات کی تحقیق کر لے کہ یہ مسئلہ صحیح ہے یا نہیں, یہ بات درست ہے یا نہیں. ایک نے فتویٰ دیا تو جس نے فتویٰ پہنچا اس کو یہ حق حاصل ہے تو یہ کہیں بھی جا کے اس فتوے کو ری چیک کرا لے, پوچھ لے کہ یہ فتویٰ آیا ہے کیا آپ سمجھتے ہیں یہ شریعت کے مطابق ہے نہیں ہے. اور دوسری طرف یہ ہے کہ شریعت کہتی ہے جب یہ بات ثابت ہو جائے کہ شریعت کی منشا یہی ہے اور فتویٰ یہی ہے تو پھر انسان کو اس پہ عمل کرنا چاہیے. اب اس کے لیے بہانے تلاش نہ کرے کہ کسی طرح اسے چینج کر دیں, کسی طرح اسے تبدیل کر دیں. تو شاہ صاحب رحمت اللہ علیہ یہاں پر مثالیں ارشاد فرما رہے ہیں کہ دیکھو کبھی کبھی شریعت سے کام کو اس لیے روک دیتی ہے, منع کر دیتی ہے کہ اس سے دین میں تحریف کا باب کھلتا ہے. بدکش کام جو پچھلی امتوں میں رہے اور امتوں میں لوگ کرتے رہے ان میں سے ایک چیز یہ تھی کہ دین کو اپنی خواہش کے مطابق تبدیل کرتے رہے. دین میں کچھ اصول بنائے ہیں, اجتہاد ہے, کچھ لوگ ہیں, کچھ مقرر ہیں جو اجتہاد کرتے ہیں, اصول کو طے کرتے ہیں. تو یہ نہیں ہو سکتا کہ ہر آدمی جو چاہے اس کے مطابق فتویٰ دے دیا جائے, دین کو تبدیل کر دیا جائے. اور یہیں سے دین کی بنیاد پڑھنا شروع ہو جاتی ہے. پچھلی جتنی بھی قوموں میں دین بدلے اور امتیں بدلی اور انبیاء صلی اللہ علیہ وسلم آئے, ان کے آنے کی بنیادی ایک وجہ یہی تبدیلی بھی جو مختلف اوقات میں آتی ہے. مگر نہ اللہ کا دین شروع سے اب تک ایک ہی ٹھیک ہے, یہ اعتقاد اور ٹھیک ہے اعمال. اعمال وقت کے ساتھ ساتھ ہوتے رہے. اس کی امتوں میں بعض میں نمازیں کم تھیں, اس امت میں زیادہ کر دی گئی. زکات کا نصاب کچھ اور تھا, اس امت میں زیادہ کر دیا گیا. حضرت موسیٰ علیہ الصلوۃ والسلام کے آنے تک اللہ کی طرف سے کبھی ایسے نہیں ہوا کہ لوگوں کو یہ اجازت دے دی جائے کہ تم ایک دوسرے کو مار دو, جہاد کر دو. کوئی جہاد نہیں تھا. جہاد سے شروع ہوا اس وقت جب اللہ نے آخری بات یہ طے کر دیا کہ اب سے اندر سے میرا عذاب نہیں آئے, اب جو کچھ کرنا ہے تم کس طرح زمین پر سرے زمین سے اپنے کاموں کو پورا کرو, اب ہم عذاب نہیں بھیجیں گے. اسی لیے آپ دیکھیں کتنی پچھلی امتیں ہیں, اتنے بڑے بڑے گناہوں کے باوجود ان پر خدا کا عذاب آیا, ان امتوں پر نہیں آیا. جیسے موسیٰ علیہ السلام کے بعد تھی ان امتوں پر نہیں آیا, تو خدا نے وہ عذاب کا قصہ ختم کر دیا. انشاء ناظر شاز و ناظر کی ہو جائے اور وہ اس امت میں بھی ہوگا. اور اپنا سے موسیٰ علیہ السلام سے پہلے جب کوئی گناہ قوم میں عروج پکڑ جاتا تھا اور اس کے ساتھ اس سے بڑی چیز شرک ہو جاتی تھی, شاہ رحمۃ اللہ اس فلسفے کو آگے چل کے بیان کرتے ہیں. تو وہاں بھی یہی ہے कि एक शिर्क और एक कोई ऐसा बड़ा गुनाह जिससे लोगों के हुकूक मुतासिर होते हैं ये दो चीजें जमा होती थी खुदा का आदाब है और फिर मूसा के खिलाफ सलाम के बाद तो ने बता दिया गया कि बस आज के बाद अल्लाह का आदाब नहीं आएगा इंसान जो मर्जी करें शिर्क करें और एक गुनाह भी 10 गुनाह भी को छोड़ के करें तो भी अल्लाह अब अपना आदाब नहीं भेजेंगे अब तुम खुद हुकूमतें चलाओ अपने काम खुद करो तो ये तब्दीलियां वाकई होती रही हैं और इसी के लिए ईसा अलैहिस्सलाम के जमाने में बात रिवायत में आता है कि अज़ाब आया लेकिन वो ये समझने के नाज़िक की तरह सुन्नत में भी ऐसे हो जाएगा कयामत के खुद में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि कुछ लोगों के चेहरे उनके गुनाहों की वजह से नष्ट कर दिए जाएंगे तो वो तो गोया एक सज़ा का नमूना दिखाना है बदलना जिहाद का जब हुक्म आ गया तो उसके बाद खुदा का अज़ाब नहीं तो ये हुआ करता है कि तब्दीलियां अहकाम में आती हैं वरना असल दीन जो है वो एतकाद और एतकाद को भी तब्दील नहीं और अखलाकियात हैं वो कभी तब्दील नहीं किसी नबी ने आपकी यही कहा कि दो खुदा को मानो उससे निकाह एक खुदा को मानो वो हमेशा रहा है तब्दील पर ईमान हमेशा रहा है किताबों के ईमान सबका रहा है और इसी तरह अखलाकियात हैं अल्लाह का शुक्र है तवक्कल है जोहद है एतकाद है हर किसी ने इसकी तरकीब की और इसका जो दूसरा हिस्सा है जुल्म हसद चोरी वगैरह वगैरह इन चीजों की हर एक ने तरकीब की तो शाह साहब रहमतुल्लाह जो बताते हैं कि देखो दीन में तहरीफ हो जाया करती यही दीन था हज़रत आदम अलैहिस्सलाम ने किया थे यही दीन हज़रत नूह अलैहिस्सलाम का था यही मूसा ईसा इब्राहिम और हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम सबका दीन एक ही था तो इस्लाम की खसूसियत ये नहीं है कि वो दुनिया में कोई नया दीन आया है बल्कि इस्लाम की खसूसियत ये है कि वो आखिरी पैगाम था जिसके बाद अल्लाह ने तय कर दिया जिस तरह खुदा ने एक मरतबा तय कर दिया था कि अब हमारा अजाब नहीं आएगा अब तुम खुद अपने किस्से निपटाओ इसी तरह खुदा ने तय कर दिया कि अब हमारी तरफ से वही नहीं आएगी इस वही को हम क्या हद तक महसूस रखें खुदा ने जिम्मेदारी दी इसलिए अब तक एक घंटा ऐसा नहीं गुजरा जिसके मुताबिक ये कोई कह सके कि कुरान दुनिया से गायब हो गया हज़रत सल्लल्लाहु अलैहि वसल्लम से लेके हम तक मुत्तसिल चला आता है हालांकि हैरत अंगेज बात है आप देखिए कुरान के अलावा कोई किताब ऐसी नहीं है जिसके मुताबिक यकीनी तौर पर यह कहा जा सके कि इसकी तालीमात पूरी की पूरी हुई हैं जो आज से 200 साल पहले थी 400 साल पहले थी जो किताबें नाजिल हुई हैं उनकी तालीफात से तो कहती ही क्या कुरान जी उसकी तो वह सी क्या वो सब जानते हैं 400 साल पुराने नुस्खे ले लें 500 साल पुराने नुस्खे ले लें तो अब जब तहकीक होती है तो पता चलता है कि ये चीज का इजाफा हो गया इस चीज का इजाफा हो गया आप हिंदुओं के लिए सिखों की ये ग्रंथ देख लें उस ग्रंथ में पूरे अखबार हैं जो हमने पढ़े और उसमें ये लिखा हुआ है कि बाबा फरीद रहमतुल्लाह का कलाम है यानी इससे फरीदुद्दीन रसूल शिखर गंज रहमतुल्लाह का कलाम तो जब हम उनसे कनाडा में पढ़ा तो वहाँ बहुत से सिख थे उनसे हमने कहा कि अपने गुरु से मिला गुरु के पास ले गए उनके उलमा बैठे थे हमने उनसे कहा कि ये जुबान ही इस जमाने में नहीं हजरत ने पंजाबी ये शार कहे हों हजरत यहाँ नहीं था उस जमाने में पंजाबी और ये अल्फाज जो थे वो राइज नहीं थे उनकी कितनी चीज़ें हैं उनके खलीफा हजरत निज़ामुद्दीन औलिया रहमतुल्लाह हासिल करते हैं और हजरत निज़ामुद्दीन औलिया रहमतुल्लाह अलैह 17-18 साल तक मुसलसल बहुत से मरतजात उनके लिखे जाते रहे हजरत ने आज ये फरमाया आज ये फरमाया उसने फवाद ने तीसियों जगह उनका तस्करा अपने शहर के मतलब हमारे हजरत ये कहते थे हमारे हजरत ये कहते हराम जो एक जगह भी आया और हजरत ने शायरी की है क्या हजरत का ये शेर है या ऐसी बात है हत्या के अपने मुतलिक कहा कि मैं बैठ के लिए हाजिर हुआ जब पाप सदन में तब हजरत ने ये शेर फारसी का पढ़ा फारसी की ये बात थी पंजाबी का और हिंदी का खास तौर पर फिक्री थी तो उन्होंने कहा नहीं ये तो ऐसे ही है मुकद्दर कलाम ये चीज है फिर हिंदुस्तान जाना हुआ तो वहां जो सिख मिले उनसे पूछा उन्होंने कहा ये बात बिल्कुल दुरुस्त है हमारे यहाँ ग्रंथ में तब्दीली हुई है और ये जो हमारे इस्लाम गुरु थे उन्होंने तब्दीली की थी और 15वें आदमी जो हजरत फरीदुद्दीन मसूद रहमतुल्लाह अलैह शिखर गंज रहमतुल्लाह अलैह के 15वें खलीफा यानी 15 पुश्तों के बाद एक मुकाम पे पहुंच के हमारे गुरु आपके हजरत से मिले थे और उस वक्त उन्होंने ये तब्दीलियां की थी, आप ये सच कहते हैं। अब देखो ये किताब 400 साल 500 साल पुरानी है, 15वीं 16वीं सदी की किताब है, लेकिन है वो मजहबी किताब, लेकिन तारीफ होगी। कुरान का एक घंटा भी ऐसा नहीं आया जब अल्लाह की तरफ से इबादत उठती हो या इंसानों ने उम्मत में इबादत छोड़ दी हो और हम कहें कि इस एक घंटे में कुरान नहीं था, तो एक अकीदा मुसलसल चला आता है। तो इस्लाम की अकूबी नहीं कि कोई नया दिन है, इस्लाम की अकूबी है कि अल्लाह ने आखिरी दिन इसको करार दे दिया। इसीलिए उसने साफ कहा कि क़यामत में जो चीज़ कबूल होगी तुम्हारा, तुमसे मुतालबा करेंगे, वो इस्लाम का है। तो शाह साहब रहमतुल्लाह कहते हैं कि कभी कभी शरीयत इस काम को इसलिए रोक देती है कि अगर इसकी इजाजत दे दी गई तो दीन कुछ का कुछ हो जाएगा, और उसके लिए उन्होंने देखिए बावजूद हरज। शाह साहब रहमतुल्लाह कहते हैं कि हरज को हटाने के लिए उसका वजूद होता है। कौली सल्लल्लाहु अलैहि वसल्लम अवल कुल्लिकुम सौबान, जैसे उसने सल्लल्लाहु अलैहि वसल्लम फरमाया कि तुम में से हर आदमी के पास दो कपड़े हैं। शाह साहब रहमतुल्लाह जो लिख रहे हैं ये बिल्कुल एक हदीस का कोई एक टुकड़ा लिख देते हैं, जुमला लिख देते हैं। अब जब तक आदमी ने पूरी हदीस ना पढ़ी हुई हो तब तक पता नहीं चलता कि कहाँ अब आया है, क्या तुमने कहा इसके लिए दो टुकड़े हैं। इसकी बैकग्राउंड इसका पसे मंजर ये है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से ये दरियाफ्त किया गया कि क्या एक कपड़े में नमाज हो जाती, और हुजूर सल्लल्लाहु अलैहि वसल्लम से खुद ये साबित है कि आपने बड़ी चादर ओढ़ के नमाज पढ़ी। सहाबा के नाम से बहुत से सोर्स से साबित है, कुछ लोगों को जिस पे एतराज था। एक सहाबी रज़ी अल्लाह अन्हु ने कपड़े अपने लटका दिए कुंडी पर, एक चादर बांध के उन्होंने नमाज पढ़ी। तो जो उनके शागिर्द आए उन्हें एतराज था, उन्होंने कहा हजरत कि क्या आपने किया, कपड़े को आपके लटके में और आपने एक चादर में नमाज पढ़ ली। तो उन्होंने अहमद ये इसलिए किया है कि किसी बेवकूफ को मैं ये समझाऊं कि हम एक दौर ऐसा गुजरा है कि कपड़े भी असर नहीं होते थे, कपड़ों का कोई मसला ही नहीं था, तो एक भी चादर में लोग नमाज पढ़ा करते थे। तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कहा कि क्या दो कपड़े जरूरी नहीं है, आप तुम होगा क्या तुमने से हर आदमी के पास दो कपड़े दो चादर। कितनी किल्लत थी कपड़ों की कि ये यहां तक के हदीस में आया है, जिन अहादीस में ये आए जुमले के रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने औरतें मस्जिद में नमाज पढ़ती थी पीछे और मर्द आगे खड़े होते थे, और आपने फरमाया कि औरतों उस वक्त अपने सर उठाओ से देते थे जब मर्द उठ जाया करें। उसकी वजह यही थी कि एक ही कपड़ा बांधा हुआ होता था, उसके अलावा कोई कपड़ा ही नहीं था। ये तो बहुत बाद में जब मुआज़ यमन गए और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने यमन को पांच हिस्सों में तकसीम करके एक हिस्से पे उन्हें अमीर मुकर्रर किया, तो उन्होंने ज़कात के कपड़े जमा किए और लोगों से कहा कि ज़कात दो, उन्होंने अपने कपड़े दिए और उन्होंने कहा मदीना मुनव्वरा में कपड़ों की जरूरत है, और फिर उन्होंने भिजवाए हैं तो वहां जाकर कुछ हालात ठीक हुए या खैबर के बाद ठीक हुए, वगर ना कपड़े भी इतने कहाँ थे। ये कहना कि अल्लाह ताला ने जान लिया कि तुम में से कुछ लोग खयानत का इरादा कर रहे थे, फताबा अलैकुम वअफ़ाअनकुम, सो अल्लाह ताला ने तुम्हारी तौबा को कबूल किया, तुम्हारी तरफ रजू फरमाया, वअफ़ाअनकुम अल्लाह ताला ने तुमसे दरगुजर किया। ये है थोड़ी सी मुश्किल बात, और मुश्किल बात इस तरह से है कि शाह साहब बात कर रहे हैं असल में कि दीन जो है लोगों के लिए आसानी पैदा करता है, तो अगर इस आसानी की इजाजत ना दे शरीयत तो लोग तशद्दुद और मुबालगे में कहीं से कहीं चले जाए। इसीलिए उस्तादा जी कहते हैं कि फतवा जिस चीज का नाम है वो हमेशा मिनिमम रेट से दिया जाता है। ये देखा जाता है कि लोगों में किस बात में सहूलत है, अगर वो बुनियादी तौर पर शरीयत के किसी असूल से टकराती नहीं है तो हम उसकी इजाजत दे दें। वो कहा यही लिखते हैं अपनी किताबों में जिसका खुलासा आपके सामने इन अल्फाज में कहा। इसीलिए सकाफत की जब बहस आती है कि इस्लाम की सकाफत क्या है, तो कहा कहते हैं कि तुम सकाफती तौर पर हर इलाके की रसूमात को देखो, उन रसूमात में कहीं भी कोई रस्म शिर्क की है, कहीं कोई ऐसी रस्म है जो दीन में ताकत पैदा करती है, कहीं कोई ऐसी रस्म है जो बराह रास्त दीन से टकराती है, तो तुम इसकी नफी कर दो और ये जायज नहीं है। लेकिन जो पब्लिक की अपनी रसूमात हैं और दीन का उसमें कुछ हरज नहीं है तो ठीक है, चाहिए इजाजत, कोई हरज नहीं। हिंदुस्तान में बड़ा मसला आया कि शादियों से पहले बच्चों बच्चियों को लड़कियों को मायनों बिठा देते हैं मायनें जमा हो जाती हैं तो उसके लिए उस वक्त जो मुक्ति थे हत्ता के स्थान में नबर अल्लाह मक्तबू ने उनका ही शरीर इस बात का नहीं टकराती ये जायज है इसमें बहुत ही अच्छी बात पतंगबाजी का मसला है कि पतंग उड़ाने चाहिए यानी मुफ्तियों ने कहा कि अगर इसका वक्त जाए ना हो और अपनी तरजीह के लिए अपनी खेल कूद के लिए बच्चा ऐसे सामान करता है तो इसमें कोई हरज नहीं है बशर्ते कि कोई और मुफ्तदा कोई और चीज उसके साथ ना मिल जाए फिर ये तीन चीजों को मना नहीं किया तो कहीं की भी सकाफत ये कहें कि इस्लाम की अपनी सकाफत क्या है या सकाफती तौर पर उसने लोगों को पाबंद किया है तो ऐसी चीजें नहीं है ये उन चीजों में से है जिसके लिए शरीयत ने असूल दे दिए हैं बाकी लोग उन असूलों के अंदर रह के जो मर्जी कर मस्जिद के असूल दे दिए कि मस्जिद कितना रुख होनी चाहिए ऐसी होनी चाहिए सफ़े होनी चाहिए ये चीज जमीन वक्त की होनी चाहिए माल महराब का लिखना चाहिए अब मस्जिद में 10 मीनारे बनाओ या 1 मीनारा बनाओ महराब हर मंजिल में रखें या ना रखें चूने गाले से बने या किस चीज से बने शरीयत इससे बहस नहीं करती करती है तुम्हारे अपने मसाले ये तुम इलाके के एतबार से तय करो कि कैसी मस्जिद बननी चाहिए इसीलिए फुकहा ने इस एक मिसाल को अगर आप देखें तो फुकहा ने लिखा है मिसाल में वो कहते हैं कि मस्जिद हमेशा ऐसी बननी चाहिए जैसी कुतुब-ओ-जवार की आवाज ये असूल इमाम तरक्की रहमतुल्लाह ने बयान किया और इस असूल को आप यूं समझें कि मस्जिद में एसी लगवाने और सारी आबादी इर्द गिर्द कच्ची है मस्जिद इतनी शानदार बना दी कच्ची आबादी है बच्चे बड़े कितने नहीं हैं लोग मजदूरी करते हैं ठीक करते ठीक मांगते हैं क्या करते हैं और मस्जिद वहाँ कारपेट बिछा दिए एसी लगवा दिए अब सबसे पहले वो मस्जिद सोने वालों की आवाज का बन जाएगी सबसे पहले वो मस्जिद खराब होगी लोग आएंगे वहाँ आराम करेंगे तो मना किया हमका जिस तरह की बस्ती है ना वैसी मस्जिद बनाओ और दूसरी तरफ आप देखें तो हर आदमी के घर में एसी लगा हुआ है अब वो मस्जिद में आता है तो अच्छा वो कहता है क्या मुसीबत है इतनी गर्मी में 15 मिनट ठहरना है नमाज पढ़नी है बड़ी मुश्किल है वो कहते हैं इनको घरों में ये सहूलतें मैसर हैं मस्जिद में भी वही सहूलत मैसर होनी चाहिए ताकि इबादत में भी इसका जी लगे और दिमाग आसानी से पढ़ सके घर में काजू के इस्तेमाल होते हैं मस्जिद में भी वो कहते हैं अलग कि जितनी भी बिल्कुल को जवाब की आबादी है उसके मुताबिक उस तरह की मस्जिद होनी चाहिए तो शरीयत लोगों के लिए सहूलतों को पैदा करती है कि किसी तरह वो अमल करें और असूल मुतयन कर देती है कि सकाफत में असूल है इसमें से एक चीज ये हुई कि कपड़ों की बात आ गई कि कपड़े 2, 3, 4 कितने पहने क्या नमाज में मोजे भी पहनेगा क्या नमाज में सर को भी जान लेगा क्या 2 चादरें होनी चाहिए क्या 2 कपड़े होने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने मिनिमम रेट पर फतवा दिया आपने फरमाया 1 चादर पियो तो नमाज पढ़ो सबसे काम और उसके बाद सहाबाए किराम रसूलुल्लाह की एक और बात यहाँ पर आई और वो ये कि पहले जमाने में रोजा ऐसा होता था कि रोजा दिन का भी होता था रात का भी होता था यानी सुबह सहरी में कुछ खा लिया उसके बाद इफ्तार में और इफ्तार के बाद से बस फिर उसके बाद आए नमाज पढ़ी और सुबह तक फिर रोजा होता था रात को कोई आदमी वापस जाके अपने घर में खा नहीं सकता था अपनी बीवी से कुछ तालीब कायम नहीं कर सकता था ऐसा रोजा होता तो वो पूरे का पूरा एक दिन और एक रात लोगों को ऐसे गुजारना पड़ता था अल्लाह ताला ने इसके लिए फिर इजाजत ना दी थी और अल्लाह ने कहा अलिम अल्लाह अन्नकुम तुम तख्तानून अनफुसकुम इसके 2 तर्जमे किए गए हैं पहले हम वो तर्जमा बताते हैं जिस पर एतराज होता भी है और जो एतराज करते हैं वो बिल्कुल सही एतराज करते हैं वो ये है कि अलिम अल्लाह अन्नकुम तुम तख्तानून अनफुसकुम अल्लाह ने जान लिया ऐ सहाबाए किराम रजी अल्लाह अन्हु कि तुम अपनी जान में खयानत करते थे तो खयानत के मुर्तकिब होते थे बताता अलैकुम वअफान को अल्लाह ताला ने तुमसे दरगुजर किया और अल्लाह ने माफ कर दिया इसका मतलब क्या है इसका मतलब यह है कि सहाबाए किराम रज़ी अल्लाह अन्हुम रात को रोजे की पाबंदियां खासतौर पर बीवी के मुतल्लिक उस पर अमल नहीं करते थे और चोरी छुपे ये काम होते थे अल्लाह ने सहाबाए किराम रज़ी अल्लाह अन्हुम को यहाँ पर तंबीह फरमाई है ये वो चीज है जो आमतौर पर लोग कहते हैं इक्का दुक्का वाकयात की उन्नति नहीं करते इसलिए कि मुआशरा था हजारों सैकड़ों आदमी थे तो एक आध वाकया अगर ऐसा हो गया 2-4 वाकयात ऐसे हो गए तो वो ठीक है एक अलग बात है मगर मजमूई एतबार से सहाबा किराम रज़ी अल्लाह का मिजाज ये नहीं था इसलिए जिन लोगों ने इसका तर्जमा ऐसे किया है वहां पर पहुंच के अहले तशरीह ने एतराज किया है और वो कहते हैं कि ये देख लो कुरान से खुद साबित है कि सहाबा रजी अल्लाह अन्हु काइन से खयानत करते थे एक रोजा तो रख नहीं सके और तुम कहते हो कि खिलाफत में उन्होंने गलत किया ये बात नहीं की ये सारी गलतफहमी इससे पैदा होती है कि तब कानून का लफ्ज आ गया है और ये मुश्किल है जरा सा समझना होता असल में ये अरबी जुबान में कि एक ही मादे के मुख्तलिफ अल्फाज इस्तेमाल किए जाते हैं मसलन आप देखें जहां भी अरबी में जीम और दो नून जमा हो जाएंगे वहां छुपने का मानी आ जाएगा अरबियत में जुबानों में बेहतरीन जुबान है कमाल की जुबान है कि एक एक हर्फ के बदलने से कितना फर्क पड़ जाता है अब जीम और दो नून आप जहां भी देखेंगे उसमें पोशीदगी का मफ़हूम आ जाएगा मैं एक मिसाल दे रहा हूं मसलन जिन है उसमें भी पोशीदगी का मफ़हूम आ गया जन्नत है क्योंकि इंसानों की निगाह से पोशीदा है उसमें भी पोशीदगी का मफ़हूम आ गया जुनून पागल बंदीवान की क्योंकि उसमें अकल छुप जाती है जितने अल्फाज आप इस रूट के देखते चले जाएं हर जगह जहां जीम और दो नून आ जाएंगे वहां छुपने का मफ़हूम आ जाएगा तो एक एक हर्फ से अरबों क्या फर्क पड़ जाता था तो एक ही मादे के मुख्तलिफ अल्फाज होते हैं आप देखिए मतलब आलिमुल ग़ैब अल्लाह ताला के जल्दी कुरान में आए कि वो गैब का जानने वाला है और अल्लामुल ग़ुयूब है वही आलिम और गैब और जहां पर वो दोनों लफ्ज हैं लेकिन आयत डिग्री में चले गए अल्लामुल ग़ुयूब हर एक छुपी बात का अल्लाम बहुत जानने वाला है आमतौर पर जिंदगी में कहते हैं फलां आलिम दीन है और फिर कहते हैं ये अल्लामा है तो उससे भी बड़ा दर्जा हो गया ना कि अल्लामा बहुत पढ़ा लिखा है इसी तरह आप देखिए अल्लाह ताला ने कहा कि ताहिबीन हदीस में आया ताहिबीन का लफ्ज के लोग जो तौबा करने वाले हैं और अल्लाह ताला फरमाता है जो तक्वा की अल्लाह उनसे मोहब्बत करता है जो तक्वा की है बहुत ज्यादा तौबा करने वाले अल्लाह के ताहिब तौबा करने वाला और तक्वा बहुत ज्यादा तौबा करने वाला उसमें मुबालिगे का सीगा आ गया इसी तरह ताहिबीन मुतकाफी अल्लाह ताला ने फरमाया कि अय्याम का जिक्र चल रहा है खवातीन के जो अय्याम है उनका और उसने अल्लाह ताला ने फरमाया कि वो पाक हो जाए और फिर फरमाया वो खूब पाक हो जाए दोनों एक ही जगह पर दो लफ्ज़ अल्लाह ने मुख्तलिफ इस्तेमाल किए क्यों कुरान करीम ने यह किया है अल्लाह ताला ने बताया कि जब वो पाक हो जाएं यानी उनकी असल मुद्दत पूरी हो जाए 10 दिन 10 रातें जितनी भी मुद्दत उसकी है वो पूरी हो जाए तो अब उसके करीब जाना तुम्हारे लिए जायज हो गया लेकिन फिर फरमाया कि जब वो खूब पाक हो जाएं तो अब उनके पास जब इसका मतलब ये है कि दरमियान में अगर वक्फा आ गया फर्ज कर लीजिए किसी वजह से शोर कोई जरूरत पेश आ गई और उसने अभी नहाया नहीं है तो अल्लाह ताला ने बताया कि उसकी आखिरी हद अगर वक्त की पूरी हो गई है तो तुम उसके करीब जा सकते हो हाँ अलबत्ता जब वो खूब पाक हो जाए तो फिर तो तुमसे सारी पाबंदियां खत्म हो गई तो एक एक हद से खुदा ने कुरान करीम में फर्ज रखा है लहा मातबत वालेहा मकतबत आदमी के लिए वो है मातबत जो कुछ के उस आदमी ने किया यानी नेकी काम वालेहा उस पर बवाल पड़ेगा मकतबत जो उसने अपने कर्तव्य और इरादे से किया यानी वो गुनाह जो उसके कर्तव्य और इरादे से नहीं हुए बेख्तियारी में हो गए अल्लाह ने कहा मैं इस तरफ से मुआफी और कभी एक आदमी जा रहा है वीसीआर है टीवी लगा हुआ है वैगन के बस से सफर कर रहा है इसके बस में नहीं है इसे सफर करना तो अल्लाह ने इसके लिए कोई गुनाह भी नहीं रखा और एक आदमी के बस में है खत्म करना और फिर ना करे किस इंसान के लिए गुनाह है एक हर से फर्क पड़ जाता है यहाँ जो लफ्ज आया ना पक्का नून इस पे है सारी बहस कि सहाबा किराम रज़ी अल्लाह अन्हुम खयानत करते थे लोगों ने गलती ये की है कि इसका तर्जुमा यूं समझे कि खयानत के लिए अरबी में लफ्ज होता है यकूनून वो खयानत करते हैं और जहां ये मादा आता है इख्तियान से इख्तियान का मतलब ये नहीं है कि वो खयानत करते हैं इसका मतलब है कि खयानत का इरादा करते हैं तो इर्तिकाबे फ़ेल और इरादा 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 गुनाह दोनों में फर्क है इर्तिकाब और इरादे में फर्क है एक आदमी ने इरादा किया कि इसे कत्ल कर देगा नहीं कत्ल किया दुनिया का शिरकियत का कोई कानून उसे कातिल करा नहीं दे सकता इरादा उसने किया लेकिन उसने इसको अमल नहीं बनाया तो यहां पर तर्जुमा यह बनेगा कि अलम अल्लाह अन्नकुम कुंतुम तख्तासुना अन्फुसकुम अल्लाह ताला को मालूम है कि तुम लोग इस फेल का इरादा करते थे اس خیانت کا ارادہ کرتے تھے تو ارادہ ہو جانا اس انسان کے طبیعت میں آنا کہ کاش یہ پابندی نہ ہوتی اور ہم لوگ زندگی ذرا زیادہ سہولت سے گزر کر سکتے کوئی منع نہیں اللہ تعالیٰ نے فرما دیا ہٹا دیا اس پابندی کو تو شاہ صاحب کہتے ہیں کہ دیکھو شریعت جو تبدیلی کرتی ہے احکامات میں اس کی حکمت یہ ہے کہ لوگوں کی زندگی سہل کی جائے لوگوں کی زندگی آسان کی جائے اور یہی چیز اس کی تاریخ ان احادیث سے ہوتی ہے جن میں رسول اللہ صلی اللہ علیہ وسلم مسلسل لوگوں کو ریاضتیں دیتے رہے مثلاً حدیث میں آیا ہے روزی کے بعد میں ایک آدمی آیا اس نے کہا اللہ کے رسول مجھ سے ایسی حرکت ہو گئی ہے تو آپ نے فرمایا کہ تم 60 روزے رکھو ان کا اللہ کے رسول میں تو اتنا نہیں کر سکتا میرے سے تو ایک دن صبر نہیں ہوا تو رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا اچھا اتنا صدقہ کر دو انہوں نے مدینہ منورہ میں پہاڑوں کی طرف اشارہ کیا انہوں نے اللہ کی قسم ما بین لابتیہا ان دونوں پہاڑوں کے درمیان مجھ سے زیادہ غریب آدمی کو ہے میں کہاں سے صدقہ کر دوں پھر رسول اللہ صلی اللہ علیہ وسلم کے پاس صدقے کی چیزیں آئیں تو آپ نے فرمایا کہ لو میری طرف سے اور جاؤ صدقہ کر دو انہوں نے کہا کہ میں استعمال نہ کر لوں میں تو خود اس کا محتاج ہوں تو رسول اللہ صلی اللہ علیہ وسلم نے تو ہی استعمال کر لے تو ہی یہ سب چیزیں اس لیے ہیں کہ لوگوں کی زندگی کو آسان کیا جائے کہ کیسے مسند احمد میں آتا ہے ایک صحابی رضی اللہ عنہ ایک کے پاس چھوڑ گئے تھے اونٹنی اپنی اور انہوں نے کہا کہ میرا جانور ہے تم رکھنا اور میں واپس آ کے لے لوں اور وہ سال بھر نہیں آئے اور وہ اونٹنی بیمار ہو گئی حتیٰ کہ اس کے مرنے کا جب وقت آیا تو جو صحابی رضی اللہ عنہ تھے بڑے مستقل انسان بڑے خدا کا خوف اور تقوا تھا ان میں تو ان کی بیوی نے کہا کہ اسے ذبح کر دو کیا فائدہ مر جائے گی تو ذبح کر دو گے تو اس کی اون اس کا گوشت اس کی کھال وغیرہ ہمارے کام آ جائیں گے ان کا میں اس میں دخل نہیں دے سکتا بالکل ایسے نہیں ہو سکتا یہ تو امانت وہ چھوڑ کے گیا تھا میں اس کی امانت کو کیسے ذبح کر سکتا حتیٰ کہ وہ مر گئی اب کی ان کی اہلیہ انہیں لے کے آئی ہیں رسول اللہ صلی اللہ علیہ وسلم کے پاس اور آپ سے عرض کیا کہ اللہ کے رسول وہ اونٹنی تو مر گئی کیا ہم اس کی چربی استعمال کر سکتے ہیں اور ہماری معاشی طور پر یہ حالات ہیں ہم کتنے محتاج ہیں تو رسول اللہ صلی اللہ علیہ وسلم نے انہیں اجازت دی اور انہوں نے اس مردار اونٹنی کی چربی نکالی اور سال یا ڈیڑھ سال تک اس چربی کو استعمال کرتے یہ کیا چیز تھی حالات کی وجہ سے جو خطرے بدلتے ہیں اور حالات کی وجہ سے جو تنگیاں پیدا ہو جاتی ہیں اسی لیے مفتی کی اور قاضی کی یہ ذمہ داری ہوتی ہے کہ وہ حالات کو دیکھے اور لوگوں کے لیے سہولت کے راستے بتائے اور سہولت کی تجویزیں اتنا بھی نہ ہو کہ سرے سے دین سے معاذ اللہ نکالتے اور اپنی خواہش کے مطابق خطرے دے لیکن اتنی سختی بھی نہیں ہونی چاہیے درمیان میں رہے اور لوگوں کے لیے آسانی اور سہولت کے راستے پیدا کرتے رہے ہمارے شاستہ کہتے تھے کہ تمہارا کام صرف اتنا نہیں ہے کہ تم یہ چیز کہو کہ یہ چیز حرام ہے اور یہ چیز حلال ہے جب تم حرام ہو تو اسے یہ بھی بتانا کہ اس کے جائز راستے کون سے ہو سکتے ہیں جائز طریقے کون سے ہو سکتے ہیں تاکہ لوگ تنگی میں نہ پڑ جائیں شاہ صاحب رحمت اللہ کی یہ مثال پھر وہ کہتے ہیں کہ وہ بھائی نہ کی بعض المواد اور بعض مواقع پر ایسے بھی ہوا ہے شریعت نے کہ اسرار اور ترغیب مستر ہوئی شریعت کسی کام سے منع کر دیا یہ حکم دیتی ہے تو اس لیے کہ لوگوں کو شریعت کے اتباع میں رغبت پیدا ہو یا یہ کہ وہ خدا کی نافرمانی سے بچے اور صحابہ کرام رضی اللہ عنہ نے ایسے موقعوں پر رسول اللہ صلی اللہ علیہ وسلم کی طرف رجوع کیا اور آپ نے ان کے شبہات کو دور کیا اور معاملہ جو خطر کی طرف تھا اس کو لوٹایا اس فکرے کا مطلب یہ ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم لوگوں کو شریعت کے احکامات کو بتا دیتے تو کبھی کبھی ساتھ وجہ بھی بتا دیتے وجہ بتا دیتے تھے تاکہ عقل میں آئے دماغ میں آ جائے یہ گناہ اس لیے نہیں کرنا یہ نیکی اس لیے کرنی ہے اس کا یہ فائدہ ہے اس کا یہ نقصان صحابہ رضی اللہ عنہ کو اشکال پیش آتا تھا مثلاً رسول اللہ صلی اللہ علیہ وسلم نے حکم دے دیا کہ یہ کام کرو ان کے ذہن میں آتا تھا کیوں کام کریں اس میں کیا فائدہ ہے اشار صاحب رحمۃ اللہ کہتے ہیں اس مقصد کے لیے وہ حاضر ہوتے تھے اور رسول اللہ صلی اللہ علیہ وسلم سے پوچھتے تھے اور آپ ان کے شبہات کو دور کرتے تھے کہ بہت بڑا احسان ہے صحابہ کرام رضی اللہ عنہ کا کہ انہوں نے ایسے ایسے سوالات رسول اللہ صلی اللہ علیہ وسلم سے پوچھے ہیں کہ اگر وہ حل نہ ہو جاتے تو پھر امت کے پاس کوئی راستہ نہیں تھا ان اللہ کے بندوں نے سوالات کیے اور رسول اللہ صلی اللہ علیہ وسلم نے اسے حل کیا اس کی پہلی مثال انہوں نے دی مثالیں تو انہوں نے اس کی دی ہیں چھ لیکن اس میں سے دو مثالیں بتا کرتے ہیں ان کی उन्होंने कहा कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि सलातु रजुल की जमात इन तजीद अला सलावाती की गई है अला सलातु की गई है आदमी की वो नमाज जो अपने घर में पढ़ता है वो उसके मुकाबले में जो जमात के साथ पढ़ता है वो नमाज ज्यादा ज्यादा इंसान को सवाब दिलाती है सलातु ही की सूपे की पर मार्केट में जो नमाज पढ़ता है अपनी जुबान से हम समझती नजर जतन 25 दर्जे बढ़ जाती है और जाहिर और ये इससे जाते हैं कि अन्ना अहदकुम तुम में से कोई आदमी जरा तवज्जा से वुजू करता है वो अहसन वुजू और वुजू को अच्छी तरह करता है सुम्मा अल मस्जिदा और फिर वो मस्जिद आता है ला युरीदु इल्ला सलाता और वो नमाज के अलावा कोई चीज नहीं चाहता अच्छा साहब रहमतुल्लाह ने ये चंद एक अल्फाज लिख के असल हदीस भी बयान की ये एक किताब को पढ़ना या पढ़ाना ये शाह साहब रहमतुल्लाह अलैह का कमाल था जो उन्होंने किया है और ख्याल उनका यही होगा कि बस इतनी हदीस भी काफी आगे लोग खुद ही समझ जाएंगे शाह साहब रहमतुल्लाह ये हदीस लाए हैं मिश्कात वगैरह में आई है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जो बात फरमाई बुनियाद ये चीज थी कि भाई नमाज ही पढ़नी है ना जरूरत क्या है मस्जिद में आने की कोई आदमी घर में पढ़ लेता है कोई अपनी दुकानदारी की दुकान में पढ़ लेता है तो आप मस्जिद में ही जमा होने की क्यों जरूरत है तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इस इश्काल का जवाब दिया और आपने कहा तुम जब अपने घर में नमाज पढ़ते हो और तुम जब अपनी दुकानदारी में दुकान में नमाज पढ़ लेते हो जब तुम मस्जिद में जाओगे तो उसके फायदे हैं और आपने कहा वो 25 गुना तुम्हारे सवाब को बढ़ा देगी ये शुबे का हल हुआ सहाबा इकराम रज़ी अल्लाह अन्हु इस शुबे का क्या है नमाज भी पढ़नी है तो एक मखसूस जगह पे जाना है फरमाया कि देखो तुम्हें इसका फायदा ही पहुंचेगा कि 25 गुना पढ़ जाओगे और फिर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जब तुम में से कोई इंसान वुजू करता है बहुत अच्छा वुजू करता है कि मस्जिद आता है और मस्जिद आने में सिवाय नमाज के उसकी कोई गर्ज नहीं होगी आगे अंदर छोड़ के आगे ये आता है कि उसकी कोई गर्ज नहीं होती तो वो जब तक मस्जिद में रहता है वो अल्लाह की रहमत में रहता है और दूसरी जगह आया है कि अल्लाह के फरिश्ते उसके लिए दुआ करते रहते हैं कि अल्लाह इस पर रहमत नाजिल फरमा और इस इंसान को ऐ खुदा सल्ले अलैहि इस पर रहमत बरकत रहमत नाजिल फरमा और अल्लाह इसकी मगफिरत फरमा तो दूसरी बात ये भी बता दी कि जब तुम मस्जिद में आओगे अभी 2 मिनट हैं 3 मिनट हैं और फिर तीसरी बात बताई कि तुम नमाज से फारिग हो जाओ तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि देखो 2 काम हैं अगर तुम नहीं करोगे तो जितनी देर तक मस्जिद में बैठे रहोगे उतनी देर तक फरिश्ते तुम्हारी ये दुआ करते रहेंगे एक तो तुम्हारा वुजू जब तक कायम रहेगा और दूसरे फरमाया कि जब तक तुम किसी को तकलीफ ना दो यानी किसी से लड़ने लगे झगड़ने लगे किसी इंसान को बुरा भला कहने लगे जुबान से हाथ जब तक तकलीफ ना पहुंचाए फरमाया जब तक ये 2 काम नहीं होंगे अल्लाह के फरिश्ते तुम्हारी ये दुआ करते रहेंगे तो ये तुम्हारे उस सवाल का जवाब है कि तुम कहते हो अकेले क्यों ना नमाज पढ़ ली जाए तो देखो इन दोनों चीजों में ये फर्क पड़ जाए दूसरी मिसाल क्या था रहमतुल्लाह अलैहि वकाल और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तुम में से कोई आदमी जब अपनी बीवी से ताल्लुक को कायम करता है तो ये भी नहीं किया है قال يا رسول الله مثال ذات رسول يا في احدنا شهوته ہم نے سے کوئی آدمی اپنی خواہشات پوری کرنے کے لیے کام کرے وہ یہ پونے لوگ کی آج یہ کیا بات ہے کہ اس میں نیکی ملے گی قال رايت لو وضع في حرام رسول الله صلى الله عليه وسلم کیا تم دیکھتے نہیں ہو کہ اگر یہی کام وہ حرام کرتا تھا کان علیہ کی وزر تمہارا کیا خیال ہے کہ گناہ نہ ہوتا فقط ہے بس ٹھیک ہے یہ ہے اذا وضع في حلال كان له اجر جب وہ جائز کام کرے گا تو اللہ نے اس کے اجر بھی رکھا ہے یہ صحابہ کرام رضی اللہ عنہم کا ایک اشکال تھا اور یہ حدیث ہے طویل مسلم میں آئی ہے اور مسلم میں اس کے الفاظ زیادہ آئے ہیں لیکن ہے حدیث میں بہت سی چیزیں جو سمجھنے کی ہیں اس کی یہ حدیث پوری پڑھ لیں گے کہتے ہیں ابو ذر رضی اللہ عنہ ابو ذر غفاری رضی اللہ عنہ کے پاس کہی اور یہ حدیث مسلم کے علاوہ ابن ماجہ وغیرہ میں بھی آئی ہے کہ انا ناسم من اصحاب النبی صلی اللہ علیہ وسلم حضور اکرم صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے کچھ لوگ کون کون تھے ایک حضرت ابو ذر غفاری رضی اللہ عنہ کی اپنی روایت ہے یہ تھے ایک نسائی کی روایت میں آتا ہے ابو الدرداء رضی اللہ عنہ سے بعض روایات میں آتا ہے ابو ہریرہ رضی اللہ عنہ سے سارا وہ طبقہ صحابہ کرام رضی اللہ عنہ کا جو مالی طور پر متمول نہیں تھے اور پیسے کے معاملے میں کمزور تھے حضرت ابو ہریرہ رضی اللہ عنہ کا حال یہی تھا کہ وہ تو خود کہتے تھے کہ حضور اکرم صلی اللہ علیہ وسلم کے پاس میں آیا اور میری حالت یہ تھی کہ میں گر جاتا تھا پھوٹ کی وجہ سے اور عرب علاج کرتے تھے جو باگل ہوتا تھا اس کی گردن پہ پاؤں رکھ دیتے تھے تو لوگ کو بھی پاؤں رکھتے تھے اور میں کہتا تھا کہ خدا کی قسم میں باگل نہیں ہو گیا مطلب میں تمہیں کہہ نہیں بتا نہیں سکتا کہ میرے ساتھ کیا ہوا ہے یعنی پاکے کی وجہ سے حضرت ابو ذر غفاری رضی اللہ عنہ کا بھی حال ایسا تھا اور حضرت ابو ذردہ رضی اللہ عنہ کا بھی سب بہت سے حضرات خاص طور پہ اصحاب صفہ یہ حاضر ہوئے ہیں رسول اللہ صلی اللہ علیہ وسلم کی خدمت میں اور صبح اللہ کے رسول ذہب احد الدثور بالوجود جن لوگوں کو اللہ نے مال زیادہ دیا ہے وہ اجر لے کے چلے گئے یعنی انہیں خدا نے اجر بھی دیا وہ پیسہ خرچ کرتے ہیں مختلف نیکی کے کام کرتے ہیں اور اس کے ساتھ ساتھ یصلون کما نصلی وہ ایسی نماز پڑھتے ہیں جیسے ہم بھی نماز پڑھتے ہیں وہ یصومون اور ہم روزے رکھتے ہیں کما نصوم جیسے کہ ہم روزے رکھتے ہیں وہ یصدقون بفضول اموالہم جہاں پہنچ کے وہ ہم سے بڑھ گئے ہیں نماز روزے میں تو برابر ہے لیکن وہ اپنی ضروریات زندگی سے زائد مال کو جب اللہ کی راہ میں خرچ کرتے ہیں تو اس موقع پر پہنچ کے ہم سے بڑھ گئے تو اس کا کیا بنے گا تو رسول اللہ صلی اللہ علیہ وسلم نے اس سوال کا جواب بنیادی بات کیا ہے شاہ صاحب رحمت اللہ نے اصول کیا قائم کیا انہوں نے اصول یہ بتایا کہ دیکھو کوئی حکم جو شریعت دیتی ہے اس کو رسول اللہ صلی اللہ علیہ وسلم جو سوال اس پہ آتے تھے اس کی تشریح کر دیتے تھے تاکہ جس آدمی نے اس حکم کو سنا ہے اس پر عمل کرنے کے لیے اس کا شعور اور عقل مطمئن کہ میں یہ کام کر رہا ہوں کیوں کر رہا ہوں اس کا فائدہ کیا ہے اس کی وجہ کیا ہے اس انسان کو عقل کے ساتھ سمجھایا جائے اسی لیے قرآن کریم میں آیا کہ لوگ جو جہنم میں جائیں گے تو وہ کہیں گے کہ لوگ اتنا نسما رونا اگر ہم نے سنا ہوتا اللہ کا پیغام اور اپنی عقل سے کام لیا ہوتا ماں کتنا بھی اصحاب سعیر ہم جہنم میں نہ پہنچے ہو تو عقل کا بڑا مقام رکھا ہے شریعت نے لیکن عقل کی بھی ایک حد ہے اب عقل اب اس حد سے ہی آگے چل جائے تو پھر ظاہر ہے کہ غلط بات ہے اللہ تعالیٰ کی صفات ہیں تقدیر ہے نبوت کی حقائق ہیں بہت سی چیزیں ایسی ہیں جو انسانی عقل سے بالا ہوتی ہیں وہ تو عقل کا میدان ہی نہیں ہے لیکن فی نفس ہی اپنی جگہ پر عقل بہت کام کی چیز ہے اسی لیے یہاں پر وہ عقل کی بات فرمائی گئی سوال ہوا کہ اللہ کے رسول کہ جب جنت کے درجے آتے ہیں پیسے والے لوگ تو لے گئے زیادہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا اب علیہ فجال موت لکم ما تتقون کیا ایسے نہیں ہے کہ اللہ تعالیٰ نے تمہارے لیے بھی اپنی راہ میں صدقہ کرنے کے مواقع رکھے کیا ایسے نہیں ہے تم جو کہتے ہو پیسوں کے ذریعے صدقہ کر گئے تو میں تمہیں بتاتا ہوں کتنے مواقع نسائی میں آتا ہے رسول اللہ صلی اللہ علیہ وسلم فرمایا ایک درہم ایک آدمی نے اللہ کی راہ میں دیا اور اللہ نے اپنے فرشتوں سے کہا کہ آج دو آدمیوں نے خیرات کی ایک نے ایک لاکھ درہم ہماری راہ میں دی ہیں اور اس نے ایک دیا ہے اس کو اس سے زیادہ ثواب دو لاکھ سے زیادہ اس کو ثواب دو فرشتوں نے عرض کیا اللہ انہوں نے تو اس نے لاکھ خرچ کیا اس نے ایک اللہ نے کہا اس کے پاس ایک ہی روپیہ تھا اس نے اپنا کل مال میری راہ میں دے دیا اور اس کے پاس زیادہ پھر اس نے نصف دیا دو لاکھ سے ایک لاکھ دیا نا 50% ہو گیا اور اس نے ایک ہی دے دیا کل اس کے پاس آ ہی گئی اس لیے اس کے طرح اس کے لیے زیادہ آ گیا رسول اللہ صلی اللہ علیہ وسلم نے اس سوال کو پلٹا دیا آپ نے کہا تم ان کے پیسے کی بات کرتے ہو وہ صدقہ کرتے ہیں تم میں سے کون آدمی ایسا ہے جس کے لیے اللہ نے صدقے کا موقع نہیں رکھا ان کے تصویر دن صدقہ صدقہ اگر سمجھ لیا جائے کہ کیا چیز ہے تو پھر یہ حدیث آسان ہو جاتی ہے صدقہ اصل میں کہتے ہیں نیکی بس اتنی سی بات جس کا عبرت اور معاوضہ نہ ملے اللہ کی ایک الگ بات ہے لیکن ایسی نیکی کہیں کرنا کہ اس کا معاوضہ نہیں ہے محض اللہ کے لیے اللہ جتے ایک الگ مسئلہ ہے کیونکہ انسان اس کا جد نہیں لینا یہ صدقہ صدقہ واجب ہوتا ہے جیسے زکات ہو گئی جیسے صدقہ فطر ہو گیا عشر ہو گیا خراج ہو گیا بہت چیزیں اور ایک ہے صدقہ نفل نفل صدقہ تو بہت وسیع بات ہے کہ آپ نے کسی کی دعوت کر دی یہ نفلی صدقہ ہے باپ نے اپنی اولاد کے لیے کچھ چیزیں لے گیا اس نے کھلا دی یہ اس کے لیے صدقہ ہے شوہر نے بیوی کے بھی چیز دے دی بیوی نے شوہر کو کچھ چیز دے دی یہ سب صدقے کا باب ہے جو بہت طویل ہے हमारे यहां सत्ता किसको कौन है सत्य की चीज है तो वो आदमी घबरा जाता है कहता मैं इसे नहीं रखता और जब कहोगे सत्ता वाजिब नहीं है तो फिर ठीक है वगतना सत्य का लफ्ज बदनाम हो गया सत्ता असल में बुनियाद तौर पे कहते हैं नेकी को तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जो सुभान अल्लाह कहते हो हर तस्बीह तुम्हारी पढ़ना ये सदका यानी ये नेकी जब तुम सुभान अल्लाह कहोगे कि अल्लाह हर ऐब से पाक है तो तुमने ये नेकी की वो कुल तकबीरतिन सदका और हर तकबीर जो तुम कहते हो अल्लाह अकबर ये भी एक सदका है इसीलिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जब शेर में जाते थे तो सुभान अल्लाह कहते थे और जब ऊपर की तरफ चढ़ाई पे चढ़ते थे कहीं तो अल्लाह अकबर कहते थे यानी चढ़ाई में ताज्जी और जज्बा और फख्र और गुरूर ये ना पैदा हो बल्कि आदमी को यह एहसास रहे कि अल्लाह अकबर अल्लाह सबसे बड़ा है और ये एहसास रहे कि मैं सबसे छोटा ये पूरा एक जुमला है अल्लाह सबसे बड़ा है तो इसका ये मतलब नहीं है कि मेरा कुछ हिस्सा है मतलब नहीं कि मैं सबसे छोटा आदमी सबसे नीचे और सुभान अल्लाह हर ऐब से पाक है तो निषेध की तरफ जा रहा है ना तो निषेध नीचे उतरना जरा सा अपने पे गिराना महसूस होता है कि नीचे जा रहा हूं तो बताया गया तुम ये समझो तुम सबसे नीचे हो दुनिया में फकत से गुरूर से सर उठाने की बात किसी के लिए नहीं जब तक के मौत ईमान पे ना आ जाए कोई आदमी कुछ नहीं कह सकता सारी दुनिया तारीफ करती रहे कभी भी इस गड्ढे में नहीं आना चाहिए कभी भी जहन में रखना लाना भी नहीं चाहिए कि लोग अच्छा कहते हैं बुरा कहते हैं बुरा कहते हैं सौ मरतबा बुरा कहते हैं बिल्कुल परवाह ना करे ईमान पे मौत अगर आ गई तो जो मर्जी कहते रहे लोग ईमान पे मौत आ गई तो सारी दुनिया मिलकर कसीदे पढ़े क्या क्या फर्क पड़ा बस ईमान को लेके चला गया ना और ईमान पे मौत ना आए और सारी दुनिया अगर अच्छा कहती रहे तो फिर क्या फायदा जहां मुंह लगना है वहां देखिए कि क्या कदरों की मदद शोहर पूछता नहीं बीवी को और सारी दुनिया बीवी की तारीफ करे तो उस तारीफ को क्या आग में चौंकना है जिससे गर्व है उसके साथ देखे कैसा ताल्लुक है किसी तरह लोग अच्छा कहें बुरा कहें लेना क्या है ये बहुत बड़ा मर्द इंसान के नफ्स को लग जाता है कि वो लोगों की बातों को जरूरत से ज्यादा अहमियत देता है इस गर्वे में कभी नहीं आना चाहिए कभी भी इसीलिए शेख निजामुद्दीन औलिया रहमतुल्लाह कहते थे वो कहते थे कि इन लोगों की बात को ऊंट की गंदगी के बराबर ना यानी इतनी भी बुकत ना दे बिल्कुल किसी चक्कर में पड़े ही नहीं लोग अच्छा कहते हैं बुरा कहते हैं अपने काम से काम करते हैं इसीलिए अल्लाह ने फरमाया कि नक्तु गुमा कत्तबु व आसार हम लोगों के वो अमाल लिखते हैं जो लोगों ने आगे हमारे पास भेजे और जो लोग अपने पीछे अमाल छोड़ के जाएंगे तो अपने काम से काम रद्द रखे कि मैं अपने पीछे क्या छोड़ के जा रहा हूँ अल्लाह ने इसे लिख लेना है और जो आगे मैंने भेजा है खुदा ने उससे भी लिख लेना है आज से फर्ज कर लो 1000 साल पहले कोई आदमी मर गया अब उसका नामो निशान भी नहीं है लोग उसे बुरा कहते थे तोहमत लगाते थे क्या कुछ करते थे कोई तारीख ने महसूस नहीं रखा लेकिन अल्लाह ने हाँ महसूस और लोग अच्छा कहते थे क्या क्या कदम व हशम थे क्या क्या चीजें भी मर गया बस पहुंच के अल्लाह के यहाँ अपने आमाल का जवाब देगा इसलिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया वो कुल्लु तहमीदतिन सदकतुन और जब तुम अल्हम्दुलिल्लाह कहते हो अल्लाह की तारीफ बयान करते हो देखो ये भी एक सदका है वो कुल्लु तहमीदतिन सदकतुन और हर मरतबा तुम ला इलाहा इल्लल्लाह कहते हो ये सदका है नेकी है और बहुत बड़ी नेकी حقیقت میں لا الہ الا اللہ جو ہے اگر کوئی آدمی شعوری طور پر اس کا اقرار کر لے اور دو چیزیں اللہ کی مخلوق سے قطع کر دے بالکل ختم کر دے اور مٹی میں دبا کے دو چیزوں کو چار رکعتیں جنازے کی پڑھائے چار تکبیریں چھوڑ دس تکبیریں کیا ہے دو چیزوں کا قطعاً اللہ کی مخلوق سے کوئی تعلق نہیں رکھنا چاہیے پھر وہ لا الہ الا اللہ جو کہتا ہے کمال کی چیز ہے غضب کی ایک موت قطعا اللہ مخلوق سے نہ لگے کل کیا ہو جائے گا یہ میرا کیا بگاڑ دے گا اس نے ایسے کبھی کچھ پرواہ نہ کرے بالکل احتیاط الگ بات ہے آدمی سوچے اور عقل سے کام لے لیکن خوف لوگوں کا مٹانا چاہیے اور امید لوگوں سے مٹا دینی چاہیے کہ یہ اچھا کر دے گا یہ ایسے کر دے گا یہ میرے حق میں سے کچھ بھی نہیں رہی خوف اور امید دونوں کا تعلق اللہ سے باندھ لے اور لوگوں سے بالکل ختم کر دے. جب خوف بھی ختم ہو جاتا ہے امید بھی ختم ہو جاتی ہے لوگوں سے تو پھر اسے پرواہ بھی نہیں ہوتی. کوئی اچھا کہتا ہے کہ برا کہتا ہے وہ کہتا ہے اچھا کام کرو میں اپنے کام میں مصروف ہوں. یہی ہے وَكُلُّ تَحْلِيلَةٍ صَدَقَةٌ. ہر مرتبہ لا الہ الا اللہ ہر ایک لا الہ الا اللہ یہ صدقہ ہے. اور رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا امرٌ بالمعروف صدقۃٌ اور امر بالمعروف نیکی کا حکم دینا یہ صدقہ ہے. وَنَهْيٌ عَن مُنکَرٍ صدقۃٌ اور لوگوں کو برائی سے روکنا یہ بھی صدقہ ہے. ایک بات تو یہ ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے سبحان اللہ الحمدللہ اللہ اکبر لا الہ الا اللہ یہ چار جملے بتائے صدقے کے. اور اس کے بعد لوگوں کو نیکی کے کام کا کہنا اور برائی سے روکنا اس کو بھی صدقہ شمار کیا. یہ ان چاروں جملوں سے بڑی نیکی اس لیے کہ لا الہ الا اللہ سبحان اللہ الحمدللہ اللہ اکبر یہ نفلی نیکی ہے نا, نفل ہے کوئی آدمی کرتا ہے. اور امر بالمعروف نیکی کی تصدیق کرنا لوگوں کو برائی سے روکنا یہ فرض کفایا ہے. اور بعض اوقات فرض عین ہو جاتا ہے. تبلیغ نفس تبلیغ کے لوگوں تک اچھی بات پہنچانا یہ فرض ہے. اور اس کے بعد آگے اس کے ذرائع کیا ہیں وہ فرض کفایا. ایک آدمی تحریر کے ذریعے بات پہنچاتا ہے, ایک تقریر کے ذریعے بات پہنچاتا ہے, ایک ریڈیو پہ آتا ہے, ایک اللہ کے نام کو لے کر لوگوں کے پاس جاتا ہے انہیں سکھاتا ہے. یہ سب مختلف ذرائع ہیں. بنیادی طور پر تبلیغ فرض ہے. جب وہ فرض عین ہے بنیادی طور پر اس کے ذرائع یعنی زبان سے کسی کو نیکی کا حکم دینا اور برائی کرنا کرنا یہ ایک چیز ایک طریقہ بن گیا. یہ ہو گیا فرض کفایا. تو فرض کفایا نفل سے افضل. اس لیے رسول اللہ صلی اللہ علیہ وسلم نے چار جو ذکر بتائے ہیں ان سے بڑی چیز یہ ہے کہ کسی بچے کو بڑے کو کسی کو نیکی کی کوئی بات سکھا دی ہے. اچھا پھر دوسری بات یہ ہے کہ وہ قبول کرے یا نہ کرے, وہ اس پہ عمل کرے یا نہ کرے, یہ صدقہ ہے نیکی. کسی بچے کو کہہ دیا کہ سگریٹ نہیں پیا سکتے, بری بات ہے. بچہ سگریٹ پیے آئندہ کو یا چھوڑ دے, اس نے اپنا فرض پورا کر لیا, اس کو اللہ نے نیکی دے دی. ایک آدمی نے برائی دیکھی اس نے منع کر دی. کسی کو کہہ دیا نماز پڑھتے ہیں بیٹے چلیے نماز پڑھیے, یہ اس نے کہہ دیا آگے کوئی پڑھتا ہے نہیں پڑھتا وہ اس کا اپنا معاملہ ہے. اس آدمی نے اللہ کے ہاتھ سے اجر کما لیا. وقیب وی آدمی تم صدقہ. یہ جو شاہ صاحب رحمت اللہ نے جب اللہ نے حدیث کے لیے اب وہ آئی ہے بات کہ رسول اللہ صلی اللہ علیہ وسلم تم میں سے کوئی آدمی اپنی بیوی سے جب تعلق قائم کرتا ہے تو یہ بھی نہیں کی ہے. قالوا یا رسول اللہ, صحابہ رضی اللہ عنہم کو بڑا تعجب ہوا اور انہوں نے کہا کہ آیاتی احدنا شہوتہ فیکون لہ فیہا اجر. ہم میں سے ایک آدمی ایسا ہے جو اپنی خواہشات کو پورا کرنے کے لیے کام کرتا ہے تو آپ یہ کیسے کہتے ہیں کہ اس انسان کو نیکی ہے؟ بڑے تعجب کی بات تھی نا کہ اس کے لیے اس سے بھی نیکی لکھی جائے گی. یہ دلیل ہے اس بات کی کہ مباح کام جب آدمی صحیح نیت سے کرے تو وہ عبادت بن جاتی. شریعت نے درجات مقرر کیے ہیں, فرض ہے, واجب ہے, سنت موقع ہے, غیر موقع ہے, مباح چیزیں. اور دوسری طرف دیکھ لیں تو حرام ہے, مکروہ تحریمی ہے, مکروہ تنزیہ ہے, پھر مباح چیزیں. یہ جتنا مباحات کا باب ہے اتنا وسیع میدان ہے کہ محض آدمی کے نیت کرنے سے یہ نیکی بھی ہو سکتی ہے گناہ بھی ہو سکتی ہے. محض نیت کرنی ہے اس کی. اسی لیے رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ انما الاعمال بالنیات. وجہ اس کی یہ ہے کہ یہاں پہنچ کے انسان کی نیت مباح کام کو نیکی کے کھاتے میں بھی ڈال سکتی ہے اور برائی کے کھاتے میں بھی ڈال سکتی ہے. ایک آدمی نے دروازہ کھول دیا, دروازہ اس لیے کھول دیا کہ اندر گرمی ہے اور لوگوں کو تازہ ہوا مل جائے. یہ اس کی نیت تھی دروازہ اس پہ کھولنا ہے کہ اس انسان کی اچھی نیت کی اللہ کے یہاں اس کا اجر پا دے گا. اور ایک دروازہ کھول دیتا ہے تاکہ میں تو جا رہا ہوں نہ باقی لوگ سردی میں چھٹکتے رہیں, تو اب اس نے دروازہ اس نیت سے جو کھولا ہے تو اس نیت کی وجہ سے اس انسان کے لیے یہ گناہ کیا جائے گا. تو مباح کام تھی. اب ہے تو اصل میں یہ بھی مباح. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ یہ عبادت بن جائے گی. عبادت کیسے بن جائے گی؟ مثلاً ایک آدمی کہتا ہے کہ میں یہ کام اس لیے کرتا ہوں تاکہ میری نظر محفوظ رہے. ایک آدمی دوسری نیت رکھتا ہے اور کہتا ہے تاکہ میرے گھر والے کی عزت محفوظ رہے. عورتیں ہیں, خواہشات ہیں, یہ کہیں ناجائز کام نہ کرتا ہوں میں نہ کر جائیں. एक और आदमी की नियत रखता है कहता है कि मुझे अल्लाह ताला मुमकिन है औलाद दे और मेरी औलाद दुनिया में इंसानों में अच्छे फर्द कर इजाफा हो जाए मैं अच्छी तरबियत कर दूं जिस इंसान की नियत की और इसका से सदका मिलेगा और इसका से सवाब मिलेगा और इसी तरह किसी इंसान ने यह नियत कर ली कि मैं जो 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 मेरे अंदर हराम के लिए ख्वाहिशात हैं उनको कंट्रोल करता हूं जिस इंसान के लिए सदका वजह उसकी यह है कि इंसान का नफ्स और शैतान से इस बात पर उभारते हैं कि एक ही चीज एक ही बीवी बार बार उसके करीब जाना ये क्या है रोज नहीं से नहीं कोई चीज होनी चाहिए माशाल्लाह तो वो इंसान इस बात को कंट्रोल करता है और कहता है नहीं अल्लाह ने इतना इतना नसीब मेरा है बस ये ठीक है तो वो जो अपने आप को कंट्रोल करता है और नफ्स से जो वीरानी गुजरती है इससे भी अल्लाह ने सदका रखा है तो सहाबा के नाम के लिए ये बात ऐसी थी इसीलिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने सही नियत से इसको इबादत करार दिया और जिन अहादीस में ये आया है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के मुताबिक जो इस अमल से फारिग हुए और आपने कहा अल्हम्दुलिल्लाह तो अब अल्हम्दुलिल्लाह आपने क्यों कहा कुछ शुराह का इसका ख्याल किया है जो कहते हैं कि एक तरह का नफ्स पे जो तकाजा और बोझ था वो दूर हो गया तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम यानी इत्मीनान हो गया या ये कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इसलिए कहा कि ये भी एक नेकी का काम है अल्लाह का शुक्र है अल्लाह ने तौफीक दी तो ये चीज है जिसके मुताबिक इसीलिए इसके इबादत होने का उससे भी पता चलता है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने सभी रजी अल्लाह की शादी पे उन पर पानी फेंका और पानी छिड़का करके और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उसको लाना आदि का बिस्मिल्लाह व बरकतिल्लाह अब अपनी बीवी के पास चले जाओ अल्लाह का नाम लेना और अल्लाह ताला तुम्हें बरकत दे तो अगर ये सिर्फ मुबाह काम होता यानी इससे सवाब ना होता तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कभी भी अल्लाह की तारीफ और अल्लाह की बरकत और अल्लाह का नाम लेके जाना ये बातें ना कहते तो इसलिए यहाँ पर शाह साहब रहमतुल्लाह ये बताना चाहते हैं कि देखो सहाबा किराम रज़ी अल्लाह सवाल करते थे जवाब मिलते थे ताकि अक्ल और समझ में बात आए तो दीन पर जो अमल करना है उसकी एक चीज ये भी है कि आदमी सोच समझ के अमल करता है तो ज्यादा इसमें नाम जरा हो जाता है कि सिर्फ हुक्म ही नहीं है बल्कि इसके पीछे कुछ मसलियतें हैं और फिर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जवाब दिया और आपने कहा इज़ा वज़अ फिल हलाल काना लहू अजरुन अगर वो कोई हराम काम करता तो क्या उसे गुनाह ना होता सहाबा रज़ी अल्लाह अल्लाह के रसूल जरूर गुनाह होता आपने कहा जब हराम से बचा और जायज काम की तरफ आया तो अल्लाह ने उसमें उसके लिए नेकी रखी है यानी अजर रखा है